रेडियो थाहासन 99.4 मा अबको प्रस्तुति
द न्यूज प्लस। नमस्कार, म रविन्द्र सुवेदी। थाहा सञ्चार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा सञ्चार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। मङ्सिर 4 गते भएको आम निर्वाचन, प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम चलिरहेको छ र प्रारम्भिक नतिजालाई हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी जबरजस्त रूपमा उदाएको छ। पूर्वी तराईका जिल्लामा, खास गरी मध्य प्रदेशमा जनमत पार्टीले पनि आफ्नो स्थान बनाइरहेको देखिन्छ र पश्चिम तराईका जिल्लामा नागरिक उन्मुक्ति पार्टीका केही उम्मेद्वारहरू विजयी भएका छन् र स्थापित भनिएका दलका उम्मेद्वारहरू जसलाई जित्छन् भनेर आश गरिएको थियो ती उम्मेद्वारहरू पराजित भएको अवस्था छ। काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिलाई कसरी हेर्न सकिन्छ? तराई र मधेसमा जुन नयाँ पार्टीले आफ्नो उपस्थिति जनाए, उनीहरूको उपस्थितिलाई कसरी हेर्न सकिन्छ? गठबन्धन बनाएर चुनाव लडेका दलहरूले जुन अपेक्षा गरेका थिए त्यो अपेक्षाअनुसार यो मत प्राप्त हुन सकेको हो वा यो अचानक नैराश्यमा परिणत हुनुपर्ने अवस्था सृजना भएको? आजको द न्युज प्लस कार्यक्रममा यसै विषयमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि राजनैतिक विश्लेषक सुदर्शन आचार्य हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुदर्शन आचार्यजी, नमस्कार।
हजुर, नमस्कार,
कार्यक्रममा स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अहिले यो निर्वाचनको परिणाम आउँदै गर्दा दलहरू जो स्थापित भनिएका दलहरू हुन् उनीहरूलाई चाहिँ कमजोर पार्ने गरी नयाँ राजनीतिक शक्ति उदय हुन थालेको हो कि जस्तो देखिन्छ? अब समग्रमा हेर्ने हो भने त सबैतिर त्यो लिड छैन, तर यो निर्वाचनमा सुरुवात गरेको र त्यसपछिका निर्वाचनमा नयाँ राजनीतिक दलहरूले स्पेस ठुलो लिन सक्ने जस्तो खालको उपस्थिति देखिन्छ, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
खास गरी नयाँ उदाएका, तपाईँले यसअघि भन्नुभयो नै, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी लगायतका राजनीतिक दलहरू जो राजनीतिक सतहमा पछिल्लो समय जबरजस्त रूपमा उदाएको देखिन्छ, उनीहरूको खास गरी उनीहरूले राम्रो काम गरे वा जनताका मुद्दा उठाए वा संसदमा, सरकारमा, स्थानीय निकायमा कहीँ पनि प्रभावकारी भूमिका खेले भन्दा पनि उनीहरूले त्यो भूमिका त खेल्ने अवसर प्राप्त गरेकै छैनन्। मूलधारका राजनीतिक दलहरू जो राजनीति आफ्नै वरिपरि घुमाउन सफल भएका थिए हिजोको मितिमा, उनीहरूले दिएको, जनताले दिएको डेलिभरी, त्यसपछि युवाहरूको मुद्दा अनि उनीहरूले उठाउनु पर्ने मुद्दा, उनीहरूको ध्यान जुन हिसाबले जनता के चाहन्छन् भन्ने कुरा जहाँ केन्द्रित हुनु पर्थ्यो त्यतातिर केन्द्रित नभएकै कारण उनीहरूको असफलतामा यी नयाँ राजनीतिक दलहरूले आफ्नो सफलता देखेका छन् र यिनीहरू सफलता उन्मुख छन् आजका मितिमा। खास गरी संक्षेपमा भन्नुपर्दा, स्थापित मूलधारका राजनीतिक दलहरूको अकर्मण्यता, उनीहरूले सुशासनका सन्दर्भमा गरेका कामहरू अनि हिजो जनताका बिचमा उनीहरूले प्रस्तुत गरेका वाचाहरू अनि हिजो खास गरी नेकपा निर्माण, नेकपाकै कुरा गर्ने हो भने पनि नेकपा निर्माण गरेर जनताका बिचमा जाँदा प्राप्त गरेको सिट सङ्ख्या, त्यसपछि भएका टुटफुट, यी यावत घटनाले गर्दा नेपाली राजनीतिमा एक प्रकारको, युवाहरूमा खास गरी एक प्रकारको नैराश्यता उत्पन्न भयो र त्यो नैराश्यताको विद्रोह स्वरूप अहिले नयाँ राजनीतिक दलहरू, खास गरी युवाहरूले नेतृत्व गरेका र नयाँ राजनीतिक दलहरूको जबरजस्त उदय भएको देखिन्छ।
अब स्थापित राजनैतिक दलहरूप्रतिको वितृष्णाका रूपमा यी नयाँ शक्तिहरू उदय भए पनि अब यी नयाँ शक्तिहरू पनि दलका रूपमा काम गर्नलाई, नेतृत्वमा जानलाई, सरकार चलाउनलाई उनीहरूले पनि केही न केही भूमिका त खेल्नुपर्ने होला। यो निराशाको रिफ्लेक्सन मात्रै थियो, पुराना दलहरूलाई सबक सिकाइएको भनेर भएन। अब जिम्मेवारी के त, उनीहरूले गर्नुपर्ने काम के हो? अब
वास्तवमा उनीहरूले गर्नुपर्ने, अर्काको असफलताबाट आफू सफलता उन्मुखतिर भएको स्थिति हो अहिलेलाई, काङ्ग्रेस एमाले माओवादीको असफलता, मधेसवादी राजनीतिक दलको टुटफुट र त्यसको असफलताबाट नयाँ राजनीतिक दलको उदय भएको हो। अब नयाँ राजनीतिक दलले आफूलाई जनताका बिच स्थापित गर्नका निम्ति जनताका मुद्दाहरू के हुन् र हिजो विवेकशील साझा पार्टी अनि नयाँ शक्ति नेपाल जस्ता राजनीतिक दल पनि यिनै नारा दिएर उदय भएका थिए, आज ती दलहरू कहाँ छन्, कुन अवस्थामा छन्, उनीहरूका बिचको टुटफुट किन भयो, यसलाई मध्यनजर राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ जबरजस्त रूपमा उदय भएका राजनीतिक दलले आफूलाई ज्यादा सत्ता केन्द्रित नगर्ने र घटनाक्रमले सत्तामा पुग्नै पर्ने अवस्था निर्माण हुँदा पनि सत्ता केन्द्रित राजनीति भन्दा पनि जनता केन्द्रित मतदाता केन्द्रित राजनीति गर्ने र आफूभित्रको बेमेललाई घटाउने, बेमेल त पक्कै होला, फरक फरक स्वभावका मान्छेहरूको बिच एउटा अब नयाँ दलहरू निर्माण भएका छन्, बेमेल होला, त्यो बेमेललाई उहाँहरूले पहिला आफूभित्रको बेमेल भन्दा पनि जनताले हामीप्रति गरेको अपेक्षा के हो, हामीलाई दिएको यो मत, यो मतको भारलाई हामीले कसरी जनताको हित अनुकूल प्रयोग गर्न सकिन्छ भन्ने उहाँहरूमा त्यो संस्कार शैली र त्यो सोच आयो भने उहाँहरू टिक्न सक्नुहुन्छ, नभए पानी फोका झैँ यसअघिका अन्य राजनीतिक दल झैँ अब हामीले ठ्याक्कै उदाहरणै दिनुपर्दा विवेकशील पार्टीको लिन सकिन्छ, जो पार्टीको पार्टी अध्यक्ष स्वयं अहिले राप्रपामा गएर टाँसिएर पनि हार बिहोर पनि अवस्था सिर्जना भयो। त्यसले गर्दा यो नयाँ आएका राजनीतिक दल अर्काको असफलताको निम्ति त उहाँहरू आउनुभयो, असफलतामा टेकेर त उहाँहरू आउनुभयो, असफलताको नारालाई लिएर जनताले उहाँहरूलाई राजनीतिक मूलधारमा त जबरजस्त रूपमा सम्भवतः तेस्रो नभए पनि चौथो शक्तिको रूपमा उदय त गराए नै, अब यतिले मात्रै पुग्दैन, अब अपोजिसनमा रहे होस् वा सत्तामा रहेर उहाँहरू कुन ठाउँमा रहनु होला त्यो भविष्यले निर्धारण गर्ला, नभए तपाईँको उहाँहरू सत्ता वा अपोजिसनमा रहँदा जनताका एजेन्डालाई उहाँहरूले उठाउन सक्नु भएन भने उहाँहरू असफल हुने मात्रै होइन, जुन नयाँ शक्ति आए पनि जो आए पनि नेपालको राजनीति यसै गरी विकृति उन्मुख हुने रहेछ भनेपछि जनताको ठुलो तब्कामा नैराश्यता उत्पन्न हुन्छ, यसले प्राप्त उपलब्धि अर्थात् यो लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमाथि पनि एक प्रकारको संशय चाहिँ पैदा हुन पुग्छ।
कुनै पनि राजनैतिक दल सांसद जितिसकेपछि उसले जनताका लागि काम गर्ने भनेको सरकारमा गएपछि हो, प्रतिपक्षमा बसेर त उसले विरोध मात्रै गर्न सक्छ, अहिलेसम्मको अभ्यास त्यस्तो देखिन्छ, सत्ता पक्ष जुन हो उसको संसदमा पनि उसकै प्रभाव बढी देखिन्छ, सरकार त उसले चलाउने भइ नै हाल्यो, विपक्षीले विरोध मात्रै गर्ने र अरू भूमिका निर्वाह गर्ने गरेको खास देखिँदैन, भनेपछि अब जुन राजनैतिक शक्ति नयाँ शक्तिका रूपमा उदाइरहेको छ यसले सत्तामा गएन भने जनताका जुन भावना हुन्, जनताले जुन खालको चाहना व्यक्त गरेर उनीहरूलाई जिताएका हुन्, त्यो काम कसरी पुरा गर्न सक्छ?
राजनीतिमा आजको भोलि नै हरेक कुराहरूको रिजल्ट प्राप्त भइहाल्नुपर्छ भन्ने हुन्छ, राजनीति भनेको सत्य लामो समयको खेल पनि हो, त्यसले गर्दा जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै यहाँले केन्द्रित गरेर संक्षेप गरेर भन्न खोज्नु भएको हो, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएर जनताका मुद्दालाई सम्बोधन गर्न लाग्नुपर्छ, तब मात्र राष्ट्रिय स्वतन्त्र पार्टी के हो, जनताका बिचमा ऊ कसरी स्थापित हुँदैछ भन्ने कुरा जनताले देख्छन् यदि भन्न खोज्नु भएको हो भने, उनीहरू साङ्केतिक रूपमा एउटा दृष्टिकोण त राष्ट्रिय स्वतन्त्र पार्टीको आइसक्यो, परम्परागत दलका तिनै पुरानै नेताहरू जो पटक पटक असफल भइसकेका छन् र जनताले पनि नो नट अगेन भनेर हामीलाई बोलियो शक्तिको रूपमा हाम्रो उदय भइसकेपछि उनीहरूकै नेतृत्वमा हो भने हामी जान सक्दैनौँ र हामी अपोजिसनको एउटा प्रजातान्त्रिक विपक्षीको भूमिकामा हामी रहन्छौँ भन्ने एउटा सङ्केत, एउटा सन्देश त्यो दलले त दिइ नै सकेको छ सार्वजनिक सञ्चार माध्यमका माध्यमबाट। त्यसले गर्दा राजनीतिमा सत्ता नै सर्वेसर्वा होइन, उहाँहरूले सदनमा गएर विकृति र विसङ्गतिका विरुद्ध चोटिलो रूपमा संसदबाट, सदनबाट, सडकबाट, सञ्चार माध्यमबाट उहाँले जवाब दिनुभयो भने पनि जनताले त्यसलाई सहज रूपमा ग्रहण गर्छन्। सँगै सरकारमै गएर सत्तामै गएर फेरबदलका निम्ति पनि उहाँहरूको अर्को सन्देश पनि के हो भने परम्परागत दलका परम्परागतै नेतृत्वका नेतृत्वलाई स्वीकार गरेर हामी सत्तामा जाँदैनौँ भनेपछि एउटा सङ्केत उहाँहरूले के गर्न खोज्नुभयो भने, जस्तो नेपाली कङ्ग्रेसको उदाहरण लिने हो भने संसद दलको नेता शेरबहादुर देवा होइन, संसद दलको नेता गगन कुमार थापा वा उहाँको पुस्ता संसद दलको नेता हुनुपर्छ र यो मुलुक परिवर्तनका निम्ति हामी सहकार्य गर्न सक्छौँ है भन्ने खालको सन्देश र त्यो सङ्केत उहाँहरूबाट प्राप्त भइसकेको छ। त्यसले गर्दा अब परम्परागत दलहरू पनि सच्चिने कि सकिने उहाँहरूले पनि आफूले सोच्ने कुरा हो र नयाँ उदायका दलले पनि उहाँहरूले दुवै कुराका निम्ति उहाँहरू तयार हुनुपर्छ भन्ने मलाई लाग्छ। एउटा त अपोजिसनका निम्ति स्वभावैले जनमत यदि चौथो भयो भने अपोजिसनको निम्तिको जनमत हो, अपोजिसनको निम्तिको जनमतका निम्ति उहाँहरूले अपोजिसनको एकदम प्रभावकारी भूमिका खेल्नुपर्छ र उहाँहरूको एउटै भर्सनका साथ उहाँहरू आउनुपर्छ, होइन सत्तामै जानुपर्ने परिस्थिति निर्माण भयो भने पनि उहाँहरूले आफूलाई सत्तामा जाँदा पनि सत्तामा जाँदा जसरी जुन 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 कपडा लगाएर उहाँहरू सत्तामा जानुभएको थियो त्यो कपडामा एउटा पनि दाग नलगाइकन त्यो सत्ताबाट उहाँहरू बाहिर निस्कनु भयो भने जनताले पत्याउने अवस्था रहन्छ। अब आजका मितिमा चाहिँ दुईटा परिस्थिति जबरजस्त रूपमा दुईटा परिस्थिति देखिएको छ। जोडबल गर्दै गर्दा बल तल अहिलेको सत्तारूढ गठबन्धनको बहुमत पुग्ने र सरकार निर्माण गर्ने पनि एउटा स्थिति देखिएको छ। यदि त्यो स्थिति देखिएन र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका सरकार निर्माणकै निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका देखिने स्थिति भयो भने अनि केपी ओलीले नेतृत्व गर्नुभएको दल स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर पनि सरकार बन्ने स्थिति अर्को एउटा स्थिति त्यो देखिन्छ। सँगै नेपाली कङ्ग्रेस र नेकपा एमाले मिलेर पनि सरकार बन्ने स्थिति देखिन्छ भन्दा अहिले मत परिणाम पूर्ण रूपमा बाहिर आइ नसकुन्जेलसम्म हामीले अहिले गर्ने भनेको पूर्व अनुमान मात्रै हो।
हजुर, जस्तो तपाईँले अघि बिचमा थोरै जोड्न खोज्नु भएको थियो, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने कुरा एकातिर सधैँ छ, अर्को कुरा सरकार निर्माण गर्नभन्दा त्यसको प्री एक्सर्साइजमा पनि उसले भूमिका निर्वाह गर्न सक्छ। जस्तो कङ्ग्रेसमा संसदीय दलको नेता गगन थापा बन्ने हो भने हामी सहयोग गर्छौँ भन्ने खालको भूमिका निर्वाह गर्न सक्छ भनेर सङ्केत गर्नुभयो। जस्तो कङ्ग्रेसको कुरा गर्ने भने यतिखेर महामन्त्री द्वय जसलाई युवा नेताका रूपमा र पार्टीभित्र लोकप्रिय छवि बनाएका र पार्टी बाहिर पनि लोकप्रिय छवि बनाएका नेताका रूपमा चिनिन्छ, गगन थापा र विश्वप्रकाश शर्मा, त्यसै गरी महामन्त्रीमै भिडेर पराजित भएका युवा नेता नेविसङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेल, यस्ता नेताहरूको जित भयो योगेश गौसन थकाली। त्यो बाहेक नेकपा एमालेमा हेर्ने हो भने योगेश भट्टराई, गोकर्ण विष्ट, धादिङमा महेश बर्तोला युवा नेता विजयी हुनुभएको देखिन्छ। यो चाहिँ अहिले जुन हामीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडेर हेऱ्यौँ, स्थापित पार्टीमा पनि युवा पुस्ता र केही आशा देखिएका नेताहरूको चाहिँ राम्रै प्रस्तुति देखियो होइन निर्वाचनमा, उनीहरूलाई त रुचाएको देखियो नि मतदाताले।
हो, एकदमै ठिक भन्नुभयो।
अब मतदाताले रुचाएको देखियो भनेपछि अब पार्टीले पनि त्यो सोच्नुपर्ने अवस्था हो, नेतृत्व परिवर्तनका लागि, संसदीय दलको नेता बनाउनका लागि अथवा सरकार सञ्चालनको जिम्मेवारी दिने कुरामा पनि अब स्थापित पार्टीहरूले त्यतातिर पनि सोच्नुपर्ने अवस्था आयो होइन।
यो हाम्रो परम्परागत नेतृत्वमा आफू नबासिकन उज्यालो हुँदैन भन्ने एउटा जबरजस्त मान्यता छ, त्यसले गर्दा उहाँहरूले आजकै मितिमा युवा पुस्तालाई सहज ढङ्गले संसद दलको नेता, मुलुकको कार्यकारी पोजिसन, राष्ट्रपति सबै पोजिसनमा युवाहरूलाई छाडेर समुन्नत नेपालको परिकल्पना गर्दै आफू अभिभावकीय भूमिकामा बसिहाल्नु होला, त्यो आँट गरिहाल्नु होला, अथवा उहाँहरू त्यसरी बाहिरिएर अभिभावकको भूमिकामा उहाँहरू पुग्नु होला भन्ने कुरा कम्तीमा पर्ने चाहिँ त्यही हो। तर कम्तीमा आजका मितिमा त्यो विश्वास गर्न सकिन्न, किनभने सत्ता भन्ने चिज र सत्ताको वरिपरि रहने मान्छेहरू भनेको चाहिँ लगभग एक प्रकारले आँखा नदेख्ने नै हुन्छन् र उहाँहरूको सोच संस्कार शैली भनेको जसरी पनि सत्ता भन्ने चिज आफैले हत्याउनुपर्छ भन्ने एक प्रकारको मनोविज्ञान हाबी छ। त्यसले गर्दा पनि यो त्यो मनोविज्ञानलाई चिर्नका निम्ति पनि गठबन्धनकै कारण उहाँहरू जित्नु भए पनि, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू जित्नु भएर जित्दै गर्नु भए पनि, गठबन्धनका कारण धेरैवटा पार्टीको मत जोडेर जित्दै गर्नु भए पनि, सबै राजनीतिक दलमा अलिकति सोच संस्कार र शैली भएका, धेरथोर भिजन भएका युवाहरू सबै राजनीतिक दलमा आउनुभएको छ। सँगै जसले एउटा आफ्नो छुट्टै भिजन भन्दा पनि अरू कसैको भिजनमा टेकेर आफ्नै राजनीतिक दलका युवा नेता वा अन्य नेताहरूलाई पनि निषेध र निस्तेज गर्ने खालको भूमिका जसले खेलेका थिए हिजोका मितिमा, तिनीहरूलाई जनताको माध्यमबाट तिनीहरूलाई जनताले दण्डित पनि गरिसकेको त्यो परिणाम आइसकेको छ। म अहिले यतिलाई, यो विषयलाई म यति मात्रै सङ्केत गरौँ। अब उहाँहरू जोर जबरजस्त रूपमा स्थापित हुने हो भने, तपाईँले भन्नुभए चाहिँ युवा नेताहरूलाई स्थापित हुनका निम्ति समय लाग्ने हो भने, आगामी दिन यो देशभरि यति ठुलो स्केलको विद्रोह हुन्छ जुन राजनीतिक दल भए पनि युवा नेता भए पुग्ने गरी र उहाँहरू जो परम्परागत नेताका परम्परागत सोच संस्कार शैली बोक्नुभएका जो जो नेताहरू हुनुहुन्छ उहाँहरूलाई असाध्यै ठुलो मतको भारका हिसाबले दण्डित गर्ने अवस्था सिर्जना हुन सक्छ। तर आजका मितिमा चाहिँ यसरी तपाईँले भन्नुभए चाहिँ, तपाईँ र मेरो संवाद भए चाहिँ उहाँहरूले पोजिसनलाई सडक्क छाडेर आफू अभिभावकीय भूमिकामा पुग्नु होला अनि समृद्ध नेपाल निर्माण गर्नका निम्ति युवाहरूलाई अगाडि सारेर उहाँहरूले समृद्ध नेपाल निर्माण गर्नका निम्ति हाम्रो भिजन आजका मितिसम्म मुलुकको व्यवस्था परिवर्तनका निम्ति हामीले जति योगदान दिए पनि, सरकारमा रहेर पनि जति योगदान दिए पनि, अब हाम्रो योगदान भन्दा युवाहरूकै योगदान बढी हुन्छ भन्ने सोच उहाँहरूमा आउला र उहाँहरू बाहिरिनु होला भन्ने कुरा कम्तीमा आजकै मितिमा चाहिँ देखिन्छ।
शेरबहादुर देउबाको गृह जिल्लामा गएर गुल्मीका एकजना युवाले राम्रो मत प्राप्त गरे सागर ढकालले, त्यो चाहिँ आम रूपमा सागर ढकाललाई त्यहाँ चुनावमा भिडिरहँदाखेरि कतिपय ठाउँमा चर्चा हुने गर्थ्यो, 200-400 मत प्राप्त हुने होला अथवा एउटा न्यून सङ्ख्या सङ्केत गरिने गरेको सुनिन्थ्यो, तर 13-14 हजार मत प्राप्त गरेको देखियो। यसलाई चाहिँ के ठान्ने?
यसलाई यसरी लिन सकिन्छ, सागर ढकाललाई विश्वास गरेर प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका मतदाताले सागर ढकाललाई विश्वास गरेर दिएको 13 हजार मत भन्दा पनि शेरबहादुर देउवाप्रतिको कटाक्ष हो, उहाँप्रतिको अविश्वास हो, उहाँप्रतिको भोलिका मितिमा अब उहाँले केही पनि गर्न सक्नुहुन्न भन्ने कुराको त्यो अभिव्यक्ति हो र त्यो अभिव्यक्तिका रूपमा हामीले बुझ्नुपर्ने हुन्छ।
यसलाई सागरप्रतिको आशाका रूपमा हेरेको नै, हुन त तपाईँले अघि पनि भन्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टी अथवा अरू नयाँ पार्टीप्रतिको आशा भन्दा पनि स्थापित पार्टीहरूसँग टुटेको आशाका कारणले यो भोट आएको भनेर तपाईँले सङ्केत गर्नुभयो। अब सरकार गठन गर्ने कुरामा चाहिँ कङ्ग्रेस र एमाले बिचको पनि गठबन्धन हुनसक्छ र सरकार बन्न सक्छ भन्नु पनि भएको थियो, यस्तो गर्दाखेरि त्यसले दिने सङ्केत के हुन्छ? प्रमुख
सङ्केत त स्वभावैले जनतामा राम्रो सङ्केत जाँदै जाँदैन, राम्रो सन्देश जाँदै जाँदैन। सत्ता भन्ने चिज जसरी पनि प्राप्त गर्ने चिज हो भन्ने बुझाइ हाम्रा नेताहरूमा छ, नेपालका नेताहरूमा छ। त्यसले गर्दा उहाँहरू जबरजस्त रूपमा कुन कुन खेल खेलेर के खेल खेल्दा सत्ता युवाहरूको हातमा जाँदैन, सत्ता नयाँ उदाउँदै गरेका शक्तिको हातमा जाँदैन, सत्ता आफ्नै वरिपरि घुमाउन कसरी सकिन्छ भन्ने एउटा सोच सम्भवतः उहाँहरूले त्यो थालनी गरिसक्नु भएको हुनुपर्छ। त्यसले गर्दा सन्देश त पटक्कै राम्रो जाँदैन, तर उहाँहरूले जति रोक्नु भए पनि जति छेक्नु भए पनि आगामी दिन यदि युवा विद्यार्थी तरुण त्यो टाइपका मतदाताहरूको भर विश्वास नगर्ने हो भने आगामी दिनमा स्थापित भनिएका 70-80 वर्षको इतिहास बोकेका राजनीतिक दल पनि समाप्त भएर चिनमा त्यति ठुलो राजतन्त्र हटाउनका निम्ति क्रान्ति गरेको डाक्टर सन्याप सेनको पार्टी कोमिन्ताङ भन्ने पार्टी आज कहाँ छ? आज त्यो पार्टीको साइनबोर्डसम्म पनि छैन चिनमा। भोलि नेपालका स्थापित आजका मितिमा स्थापित भनिएका दलहरू हामी भयो भने मात्रै, हामी बास्यो भने मात्रै उज्यालो हुन्छ भन्ने सोच बोक्ने राजनीतिक दलहरू, यो दलहरू सचिएनन् भने भोलिको मितिमा नयाँ शक्ति, नयाँ राजनीतिक शक्तिको भयानक ठुलो ढङ्गको उदय हुनसक्छ। तर आज उदाउँदै गरेका नयाँ शक्तिहरूले पनि आफूलाई अर्काको असफलतामा आजका मितिमा उहाँहरू सफलतामा पुग्नु भएको छ, यो सफलतालाई शासकीय सफलतामा रूपान्तरण गर्नका निम्ति जनताका एजेन्डा उहाँहरूले कति उठाउनुहुन्छ, कति उठाउन सक्नुहुन्छ, आफूलाई नेपाली राजनीतिमा स्थापित गर्नका निम्ति कति शुद्ध रूपमा राख्न सक्नुहुन्छ, कति क्लिन उहाँहरूले आफूलाई कति क्लिन राख्न सक्नुहुन्छ, यसमा निर्भर गर्छ। किनभने विगत हामीले हेऱ्यो, विगत हेर्दा अहिले उदाएका दलहरूले पनि राजनीतिक रूपमा स्थायित्व पाउँछन् भनेर भन्ने आधार हामीसँग छैन। त्यो आधार छैन भने हामीले अहिले उदाएका राजनीतिक दल पनि स्थापित हुन सक्दैनन् भनेको हामीले भनेको कुरालाई खण्डित गर्नका निम्ति नयाँ उदाएका राजनीतिक दलले जनताका मुद्दाहरूमा असाध्यै मिहिन ढङ्गले उहाँहरूले उठाउनुपर्छ र उहाँहरू स्थापित हुनतिर लाग्नु।
सर, अब यो गठबन्धनले त चुनाव अगाडि अब 5 वर्ष गठबन्धनकै सरकार बन्छ भनेर गठबन्धनका नेताहरूले दावी गरेका थिए, तर यो निर्वाचन परिणामले चाहिँ भोट ट्रान्सफरमा त्यस्तो अपेक्षित देखिएन, गठबन्धनको भविष्य के देख्नुहुन्छ?
मैले यसअघि पनि थोरै त मैले बोली पनि सकेको छु, मलाई लाग्छ, मैले भनिसकेको छु, मलाई लाग्छ जबरजस्त रूपमा लगभग गठबन्धनको सरकार बन्नका निम्ति गठबन्धनको बहुमत पुग्न पनि सक्छ, पुग्ने स्थिति रहन पनि सक्छ। यदि गठबन्धनको सरकार बन्ने स्थिति पनि पुग्न नसक्ने अनि मिल्न सक्ने जति अपोजिसन, जुन जुन अपोजिसन एमालेसँग जुन जुन शक्ति मिल्न सक्ने अवस्था हो उनीहरूको पनि पुग्न नसक्ने स्थिति भयो भने पुनः फेरि नेपालको राजनीतिमा एउटा असाध्यै ठुलो विकृतिको स्थिति देखा पर्न सक्छ। जति बेला नेपालका परिवर्तनकारी शक्ति भनिएका काङ्ग्रेस र एमाले लोकेन्द्रबहादुर चन्द र शेरबहादुर थापालाई जसरी हिजोका मितिमा सत्ता सुम्पिनुपर्ने स्थिति भएको थियो, नेपालको राजनीतिक विकृत कालखण्डको रूपमा त्यो कालखण्डलाई चित्रित गरिन्छ, भोलि त्यो स्थिति नआउला भन्न सकिन्न। त्यसपछि यो अब नयाँ निर्माण हुँदै गरेको संसदले पनि 5 वर्ष अवधि पुरा नगर्ने हो कि भन्ने आशंका पनि त्यति बेला देखिन सक्छ। तर यो परिणाम आइसकेपछि हामी यो परिणामका बारेमा आकलन गरेर परिणाम आइसकेपछि सरकारका बारे हामी समीक्षा र आकलन गर्न सकिन्छ। यति बेला चाहिँ गठबन्धन सत्तारूढ गठबन्धनको बहुमत पुग्ने र सत्तारूढ गठबन्धनले नै सरकार बनाउन सक्ने अवस्था रहला कि भनेर झिनो आशा गर्ने अथवा झिनो त्यो सङ्केत चाहिँ देखिएको।
हस् हस् यो महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्
धन्यवाद। हस् हुनुहुन्थ्यो राजनैतिक विश्लेषक सुदर्शन आचार्य। यो अहिले प्राप्त भइरहेको मत परिणामको सङ्केत के हुनसक्छ, भावी सरकार भावी राजनैतिक समीकरण के हुनसक्छ भन्ने विषयमा रहेर कुराकानी गऱ्यौँ। यो सँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।